पवित्र परमेश्वर पिता तपाईँको सामु हामी झुक्दछौ र प्रभु हाम्रो मनको आँखाहरू तपाईँमा लगाउँदछौ जो स्वर्गमा विराजमान हुनुहुन्छ। हुन त तपाईँ सर्वव्यापी हुनुभएकोले तपाईँ नभएको ठाउँ छैन, तर तपाईँको सिंहासन स्वर्ग हो भन्नुभएको छ। त्यहाँबाट तपाईँले आफ्नो प्रशासन अनि शासन चलाउनुहुन्छ। सारा सृष्टि, सबै स्वर्गदूतहरू र प्राणीहरू अनि सबै थोकमाथि त्यहाँबाट तपाईँले आफ्नो हुकुमहरू दिनुहुन्छ। अनि तपाईँलाई धन्यवाद गर्दछौँ जसलाई स्वर्गदूतहरूले नबिसाइकन बुझ्दछन्। ती चार जीवित जीवातहरूले, सराफहरू र करुबहरूले तपाईँलाई बुझ्दछन् अहिले पनि। र प्रभु यहाँ यस पृथ्वीमा हामीलाई यस्तो ठुलो सौभाग्य दिनुभएको छ कि तपाईँको नामले कहलिएका छौँ। यस पृथ्वीमा अन्धकारपूर्ण विद्रोही संसारको बीचमा हामी सानो बगाल प्रभु तपाईँको नामलाई उचाल्छौँ र तपाईँलाई हेर्दछौँ। हामीलाई सहायता गरिदिनुहोस् र हाम्रो हृदयहरूमा काम गरिदिनुहोस्। तपाईँको वचन प्रशस्त गरी हाम्रो हृदयहरूमा बास गर्न सकोस् कि हामी तपाईँको सोचले भरिन सकौँ, तपाईँको विचार हाम्रो विचार हुन सकोस्। यो संसारलाई हेर्ने, यो आफूलाई हेर्ने, हाम्रो समस्यालाई हेर्ने, एक अर्कालाई हेर्ने, मण्डलीलाई हेर्ने अनि अनन्ततालाई हेर्ने आँखा हामीलाई दिनुहोस् प्रभु तपाईँको यो वचनबाट। अनि हामी यो बिन्ती चढाउँदै तपाईँको हातमा सुम्पन्छौँ। एक एकको लागि धन्यवाद छ जसलाई ल्याइदिनु भएको छ आजको यो सुन्दर दिनमा। अनि त्यहाँ सर्दीमा जेम्स भाइहरूलाई सहायता गरिदिनुहोस्, अनि प्रज्वल भाइहरूलाई त्यो नारायण घाटमा, अनि त्यस्तै काठमाडौँका जनहरूलाई पनि, अनि पिता ताप्लेजुङमा उषा निशालाई सहायता गरिदिनुहोस् जसको आमा बित्नु भयो भन्ने खबर पायौँ। अनि सान्त्वना दिदिनुहोस् ती टुरा बहिनीहरूलाई, अनि उत्साह दिदिनुहोस् प्रभु। अनि प्रभु हामी यहाँ जुट्न पाएका छौँ, हाम्रो ध्यान दिन हामीलाई सहायता गर्नुहोस् प्रभु, रक्षा गरिदिनुहोस् प्रभु येशूको नाममा, आमेन। दोस्रो कुरन्थी 4:2 हेर्नेछौ, किनभने हिजो र आज हाम्रो पाँचवटा क्लासहरू सभाहरू यो मिनी तालिमको समयमा चाहिँ हाम्रो विषय चाहिँ के भएको छ भने रहेको छ भने कसरी विश्वासयोग्य मण्डली सदस्य बन्ने, यहाँ बालक चर्चमा म कसरी विश्वासयोग्य मण्डली सदस्य बन्ने ज्यादै महत्त्वपूर्ण कुरा छ। नयाँ नियमभरि यस विषयमा चाहिँ हामीलाई शिक्षाहरू छ। अनि दोस्रो कुरा 4:2 यो विश्वासयोग्य हुनुपर्छ भन्ने कुरा चाहिँ प्रभुले गर्नुभएको छ। माफ गर्नुहोस्, पहिलो कुरन्ती हुनु पर्थ्यो। पहिलो कुरन्ती हो, पहिलो कुरन्ती 4:2। यहाँ लेखेको छ, अब भण्डारीहरूमा यो कुरा हुनु परेको छ, मानिस विश्वासयोग्य पाइयोस्। प्रभु येशूले प्रत्येक विश्वासीलाई, प्रत्येक चेलालाई के भन्नुभएको छ भने Matthew 1:8 तिमीहरू मेरो साक्षी हो, यो संसारमा राखेको छु, तिमीहरू संसारको होइन, मैले तिमीहरूलाई संसारबाट चुने, तिमीहरूले मलाई चुनेनौ, मैले तिमीहरूलाई चुने, र तिमीहरू यो संसारमा चाहिँ मेरो निम्ति जिउनुपर्छ, मलाई दर्शाउनुपर्छ। अनि त्यसैले पालुङ मण्डली चाहिँ एउटा उज्यालो, चम्किलो अनि धार्केको जनहरू पनि आउनुभएको छ, अनि धार्केको समूह पनि एउटा प्रभावकारी साक्षी गवाही हुनको लागि चाहिँ के आवश्यक छ भने एक एक सदस्यहरू चाहिँ विश्वासयोग्य हुनुपर्छ। हाम्रो जिम्मा भयो, हामी भण्डारीहरू हौँ। भण्डारी भनेको जिम्मेवार व्यक्तिहरू, जिम्मा दिएको छ हामीलाई, जिम्मा नपाए जस्तो त होइन नि, जिम्मा दिएको छ। हिजो तपाईँहरूमध्ये कतिजना गयल हुनुभयो, अनुपस्थित हुनुभयो, आउनु भएन। तपाईँलाई थाहा थियो विशेष सभाहरू हुँदैछ, मिनी तालिम हुँदैछ, सूचना त गएको थियो भने होइन गएको थियो, अनि समय थाहा थियो शुक्रबार 6 बजे हुने गर्छ भनेर। त्यसैले दिनभरिको तपाईँ काम भ्याएर 6 बजे तपाईँ आउनु पर्थ्यो, तर आउनु भएन। त्यसैले पहिला चाहिँ म सुरु गर्नुभन्दा अगाडि तपाईँहरूलाई म सम्बोधन गर्न चाहन्छु है। तपाईँलाई थाहा छ को को हुनुहुन्छ, दाजुभाइ दिदीबहिनीहरू जो जो हुनुहुन्न थियो, अनि यो म चाहिँ प्रेमपूर्वक तपाईँहरूलाई चाहिँ प्रभुको वचनबाट चाहिँ बताउँछु। तर सायद पहिला यो पनि भने, सायद कसैको चाहिँ जाहेज न्यायोचित त्यस्तो कारणै थियो, किन मलाई सबैको परिस्थिति त थाहा हुँदैन। भेटेको जतिलाई त सोधिसकेँ मैले, अनि फोनमा कुरा पनि गर्न खोजेको थिएँ, फोन पनि उठेन। त्यसैले म सम्बोधन गर्दैछु है। धनजी हुनुहुन्छ, अधिसँग कुरा गरेँ, रामकुमारलाई हिजो फोन गरेको थिएँ, तर आज पनि फोन गरेको थिएँ, काट्नु भयो फोन। शर्मिला उठाउनु भएन, नानीमाले पनि उठाउनु भएन, अब खास सुन्नु पनि भएन होला सायद, मलाई थाहा छैन। अरू को को हुन्न थिएन, म नाम काटेर नै भन्छु तपाईँहरूलाई है, अरू कोही छुट्याइको हुनसक्छ, अझ कोहीको त आज पनि छैन जस्तो, माइला दाई हुनुहुन्न है, अरू को को हुनुहुन्न। अब सुन्नुहोस् है, एकदम महत्त्वपूर्ण छ जब चाहिँ हामीले चाहिँ विशेष सभाहरू राख्छौँ, 5 वटा क्लास गर्न पाउँछौँ, यो त ठुलो सौभाग्य हो। एकैचोटि हामी साँझ जुट्ने हो, शुक्रबार दिनभरि काम छ, गर्न सकिन्छ, साँझ आउने हो 6 बजे, 2टा क्लास हुन्छ, अनि बिहान सुरु गर्न पाइयो, अर्को फाइदा थियो छ होइन, बिहान यहीँ साँझ बसेकोले, अनि 3टा क्लास गर्न पाउँछौँ। 5 वटा क्लास गर्नको लागि चाहिँ हामीले चाहिँ पहिलादेखि नै सल्लाह गरेको है। अनि तपाईँलाई के भन्न चाहन्छु भने, यदि तपाईँको जायज कारण थियो भने चाहिँ यो तपाईँलाई होइन है, जे अब भन्न लागिरहेछ, सायद थियो होला, मलाई थाहा छैन, परमेश्वरको सामु तपाईँले आफूलाई जाँच्नुहोस् है। यदि तपाईँको केही जायज कारण थियो भने यो चाहिँ तपाईँलाई भनेको होइन, तर तपाईँको चाहिँ न्यायोचित जायज कारण थिएन यहाँ नआउनलाई भने चाहिँ, तर अनि अनि साथै तपाईँ चाहिँ म ख्रिस्टको हुँ भन्नुहुन्छ, म ख्रिस्टियन हुँ, परमेश्वरको सन्तान हुँ, मैले मुक्ति पाएको छु, उहाँ मेरो लागि मर्नुभयो, प्राण दिनुभयो, मलाई बचाउनु भयो नरकबाट, तपाईँ त्यस्तो व्यक्ति हुनुहुन्छ भने चाहिँ तपाईँलाई अब भन्न चाहन्छु 3टा खण्ड, अनि अरूलाई पनि आशिष होस् यो। पहिलो चाहिँ यर्मिया 8 पहिला पढ्दा होला, यर्मिया 8, अनि म चाहिँ यी दिनहरूमा यर्मियाको पुस्तक विभिन्न खण्डहरूमध्ये यो पनि अध्ययन गर्दैछु। अनि यर्मिया 8 7 पढ्नेछ। साथै जस जसले मेरो लागि प्रार्थना गरिदिनु भयो मेरो स्वास्थ्य म बोल्न सकौँ भनेर, तपाईँलाई धेरै धन्यवाद छ, सकिरहेको छु बोल्नलाई। अनि यर्मिया 8 7 परमेश्वरले भविष्यवक्ता यर्मियाद्वारा यसरी भन्नुहुन्छ, आकाशको सारसले आफ्ना तोकिएका ऋतुहरू जान्दछ, अनि ढुकुर कर्याङ्कुर र गौथलीले आफ्नो फर्केर आउने समय कायम राख्छन्, तर मेरो प्रजाले परमप्रभुको नियम जान्दैन। यो सन्दर्भ चाहिँ 7 एक पदबाट हेर्नुपर्ने हुन्छ। परमेश्वरले अगमवक्ता यर्मियालाई के भन्नु भने, यर्मिया तिमी जाऊ यरुसलेमको त्यो मन्दिरको ढोक्कामै उभिएर तिमीले चाहिँ यो प्रचार गर। त्यसैले एकदम सार्वजनिक रूपमा चाहिँ यर्मियाले चाहिँ परमेश्वरको वचन बोल्नु परेको थियो, अनि त्यसपछि परमेश्वरले भन्नुभयो है, तिमीले चाहिँ उनीहरूको पापहरू देखाइदियो, अनि उनीहरूलाई चाहिँ यी वचनहरू मैले जे जे भन्छु त्यही त्यही प्रचार गर। अनि यो पुरा खण्ड पढ्दाखेरि चाहिँ के भइरहेको थियो भने, अब परमप्रभुको भवनमा त इजरायलीहरू यहुदीहरू अब प्रार्थनाको लागि आउँथे, बलिदान चढाउँदा आइरहेछन्, अब उनीहरूलाई हप्काउनु परेको थियो, अरे उनीहरू त चर्च आइरहेछ नि भनौँ न, उनीहरूलाई अप्काइरहनु पर्यो किन, किनभने उनीहरू चाहिँ हृदयदेखि थिएन, रीति मात्र गरिरहेछ। चर्च आयो चर्च गयो, चर्च आयो चर्च गयो, एउटा रीति मात्र। अनि उनीहरू वास्तवमा हृदयमा मूर्ति थियो उनीहरूको, अनि उनीहरूले चाहिँ परमप्रभुको भवनमा उनीहरूले चाहिँ अरू थोकहरूलाई पुज्दै थिए, देखा त परिरहेको थिए, आइरहेको थिए, तर खास उनीहरू ओठले चाहिँ परमप्रभुको नजिक आइरहेको थिए, तर हृदय चाहिँ परमप्रभुबाट टाढा थियो। अनि हप्का भन्नुभयो, अब यर्मियालाई यो गाह्रो काम दिनुभयो, गयो अनि उसले गर्यो, अनि गर्ने क्रममा चाहिँ उसले एउटा उदाहरण दिन्छ पशु जगतबाट, चराचुरुङ्गीहरूको कुराबाट, आकाशको सारसले, सारस चरा चाहिँ बकुला परिवारको हो जस्तो लाग्छ, ठुलो हुन्छ, अनि त्यो चाहिँ यहाँ उल्लेख छ, त्यसले चाहिँ आफ्ना तोकिएका ऋतुहरू जान्दछ, कुन बेला गर्मी जाडो त्यो समयमा म कहाँ जाने, कुन बाटो भएर, ठ्याक्कै जान्दछ। साथै ढुकुर र कर्याङ्कुरुङ माथि उठ्छ, र गौथलीले पनि आफ्नो फर्केर आउने समय कायम राख्छ, उसले त्यो नियम तोड्दैन। तर मेरो प्रजाले परमप्रभुको नियम जान्दैन, पशुहरूले परमेश्वरको नियम पालन गर्छ, तर मेरो प्रजाले चाहिँ मेरो नियम पालन गर्दैन। दोस्रो तिमतीमा जानुहोस् त एकचोटि, दोस्रो तिमती चार। त्यसैले प्रियहरू हो, आउने दिनहरूमा कृपया सुधार्नु होला, यो तपाईँकै आत्मिक उन्नतिको लागि म भन्न चाहन्छु, अनि सारा मण्डलीसँग तपाईँ एकमान भएर प्रभुको सेवा गर्नलाई चाहिँ अठोट गर्नु होला, नत्र भने अरूलाई पनि बाधा हुन्छ, अनि त्यसैले हामी मण्डलीले चाहिँ केही न केही गर्नुपर्ने हुन्छ, यो चाहिँ एकदम सफा कुरा हो, केही न केही गर्नुपर्ने हुन्छ। नाम मात्रको सदस्य काम छैन, हामीलाई हामी बरु थोरै हौ, हामी एक मन हौ, जोसिलो हौ, प्रभुलाई पहिलो स्थान दिउँ। दोस्रो तिमोथी चार अध्यायको एकदेखि दुई, दोस्रो तिमोथी चार अध्यायको एक र दुई, यहाँ चाहिँ पावलले जेलबाट आफ्नो अन्तिम पत्र लेख्दैछन् तिमोथीलाई, जो चाहिँ पास्टर भएर रहिरहेका छन् एफएसएसमा भनेको हालको टर्कीमा, अनि लेख्छन् पावलले कडा साथ तिमोथीलाई, यसकारण परमेश्वर र प्रभु येशु ख्रीष्टका सानो म तिमीलाई कडा आज्ञा गर्दछु, जसले आफ्नो आगमन र आफ्नो राज्यमा जिउँदा र मरेकाहरूको न्याय गर्नुहुनेछ, वचन प्रचार गर, समयमा असमयमा तयार बस, सारा सहनशीलता र शिक्षाले दोष देखाइदेऊ, हप्काऊ र अति देऊ। अब पावलले चाहिँ तिमोथीलाई के भन्छ भने, प्रभुको सामु म तिमीलाई भन्दैछु, तिमी पास्टर हो त्यो एफएसएसमा, तिमीले चाहिँ यो गर्नै पर्छ, परमेश्वरको सामु म तिमीलाई कडा आज्ञा दिँदैछु भनेर वृद्ध पावल है। पावल त अब मर्ने बेला भइसक्यो, उसलाई अब निरोले टाउको काटेर मार्नेवाला छ चाँडै नै, यही चार अध्यायको सात आठ पदमा चाहिँ उसले यो बताउँदैछ। तर उसले के भन्दछ भने, तिमीले के अरे तिमोथी, तिम्रो जिम्मा हो यो, तिमीले के गर्नुपर्छ, तिमीले चाहिँ प्रभुलाई हेर्दै यो काम गर्नुपर्छ, मान्छेलाई हेर्दै होइन है। अनि के भन्यो, वचन प्रचार गर, वचनमा जे लेखेको छ त्यो प्रचार गर। त्यसपछि यहाँ भनेको छ, समयमा असमयमा तयार बस भनेको, जुनै पनि बेला यो कामको लागि चाहिँ तत्पर हो, स्ट्यान्ड बाई। अनि त्यसपछि भनेको छ, सारा सहनशीलता र शिक्षाले भनेको, दुईटा कुराहरू छन्, एक चाहिँ त्यहाँ प्रेम साथ, रिसको साथ होइन कहिले पनि, प्रेम साथ हाम्रो नानीहरूलाई हामीले सम्झाउनु पर्छ, सिकाउनु पर्छ, कहिले कहीँ भत्काउनु पर्छ हाम्रो छोराछोरीलाई है, बढ्दैछ नि है तपाईँको कस्तो हुँदैछ? कहिले काहीँ छडी लाउनु पर्छ, अनि त्यो बल्लमा कहिले पनि हामी रिसले गर्न हुँदैन। प्रभुले हामीलाई सिकाउनुहुन्छ प्रेम सा तर कडा सा, दुख्नै पर्छ उसलाई। अब यहाँ चाहिँ आत्मिक कुरा गर्दैछ, सारा सहनशीलता छ अनि शिक्षा छ है, कुनै आफ्नै मनगढन्ते कुरा होइन यो। वचनको शिक्षाहरूले के गरा दोष देखाइदियो भनेको मतलब चाहिँ त्यहाँ गल्ती भएको छ भने, त्यो गल्ती भएको छ भनेर चाहिँ देखाइदिनुपर्छ, उकायल हुनुपर्छ, मेरो दोषै थियो है। त्यसैले तपाईँहरू जो जसको जायज कारण थिएन, तपाईँहरूलाई चाहिँ म भन्दैछु जायज कारण बिना त्यहाँ जुन तोकिएको समय तोकिएको विशेष सभाहरू भन्दा तपाईँको कामलाई पैसालाई आर्थिक कुरालाई अरू कुरालाई राख्नु चाहिँ तपाईँले चाहिँ ठुलो गल्ती गरिदिनुहुन्छ। तपाईँलाई किन्नुहुने, तपाईँलाई प्रेम गर्नुहुने प्रभुलाई चाहिँ तपाईँले दोस्रो स्थान दिनुभयो, अनि त्यो चाहिँ गर्नु हुँदैन। हामीले एउटा ठाउँमा हामी कुकुलो भयो भने के हुन्छ, अर्को पाली पनि कुकुलो हुन्छ, एकजोटि त नि भन्ला हामीले, तर तपाईँको जीवन चाहिँ कमजोर 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 हुँदै जान्छ यदि तपाईँलाई अप्काइएन भने। छोराछोरी पनि त्यस्तै हुन्छ, यदि तुरुन्तै त्यहाँ समाधान गरिएन भने दोष देखाइदेऊ हक भनेको त्यो गर्नु हुँदैन भनेर भन्नुपर्छ है। दोष देखाउनुहोस् है, त्यो गल्ती भयो है, कारण यो यो है, खालि कराउने मात्र होइन है, त्यहाँ चाहिँ साँच्चै नै त्यो दोष भएको छ, अनि त्यहाँ त्यो गर्नु हुँदैन, रोक्नुहोस्, अधिक नगर्नुहोस् है, त्यसपछि अर्पित अगाडि बढ्नुहोस् त प्रभुलाई पहिलो स्थान दिनुहोस् भन्दैछ। अब एउटा अर्को खण्ड प्रकाश तिन, अनि हामीलाई यस्तो चाहिन्छ प्रियहरू, कस्तो हुन्छ जुन छोरा छोरी छ घरमा जसलाई उसको बाबा आमाले कहिले उसको दोष देखाउँदैन, कहिले उसलाई हप्काउँदैन, कहिले उसलाई अर्ती दिँदैन, उसलाई सहनशीलता र शिक्षाले, खालि आफ्नै मनगढन्ते कुराले त होइन होइन, उसलाई मन परेन त्यसैले त्यो होइन होइन, वचन उल्लङ्घन भएको छ, परमेश्वरको अनादर भएको छ, मण्डलीलाई चाहे त्यहाँ तल तान्ने काम भइरहेछ भने त्यो गलत हो। अब प्रकाश तिनमा चाहिँ प्रभु येशूको सन्देशहरू सातवटा मण्डलीलाई यहाँ दुई र तीन अध्यायमा छ, अनि यो अन्तिम मण्डली हो, यो चाहिँ लाओडिसियाको मण्डली भनिन्छ, अनि एक दुईवटा पदहरू त्यहाँ पढेर सुनाउन चाहन्छु पहिला। प्रकाश तिन अनि पन्ध्र पद, प्रभु येशू सिधै बोल्दै हुनुहुन्थ्यो लाओडिसियाको मण्डलीलाई, तिम्रा कामहरू म जान्दछु, तिमी न त चिसा न ताता छौ, तिमी चिसा अथवा ताता भएका भए हुन्थ्यो, यसरी तिमी न चिसा छौ न ताता, तर मन ताता भएका हुनाले म तिमीलाई आफ्नो मुखबाट थुकिदिनेछु। प्रभु येशूले यसरी आफ्नो भन्दै हुनुहुन्छ आफ्नो मण्डलीलाई। त्यसपछि किन यसरी कुरा गर्नुहुन्छ हेर्नुहोस्, 19 पद, कारण यो हो जतिलाई म प्रेम गर्छु तिनीहरूलाई म हप्काउँछु र ताडना दिन्छु, यसकारण जोसिलो हौ र पश्चाताप गर। मन तातो होइन जोसिलो है हुनै परेछ। यस्तो प्रभुको लागि हामी कसरी मन तातो हुने, जोसिलो हुनुहोस् हुन्छ। हिजो चाहिँ हामीले अब त्यो खण्डलाई त्यहीँ राखौँ, हिजो चाहिँ हामीले मण्डली भन्ने यो संरचनालाई चाहिँ परमेश्वरको दृष्टिकोणबाट हामीले हेर्नलाई चाहिँ तीनवटा खण्डहरू अध्ययन गरेका थियौँ, मत्ती 16, प्रेरित 15 र एफसी 5। अनि त्यहाँ चाहिँ हेरेका कुराहरूमध्ये एउटा कुरा के थियो भने, मण्डली निर्माण हुने काम जो भइरहेको छ अहिले 2000 वर्ष भयो, यो चाहिँ आजको लागि परमेश्वरको योजना हो। परमेश्वर आज के गर्दै हुनुहुन्छ, मण्डली बनाउँदै हुनुहुन्छ, म आफ्नो मण्डली बनाउनेछु, म आइसक्नु भएको छैन, त्यसैले नाउँजेलसम्म यो गर्ने गर, हामी चाहिँ उहाँको सबै निर्देशन अनुसार चाहिँ हामी अगाडि बढ्नुपर्छ। अनि उहाँले कसरी यो निर्माण गर्दै हुनुहुन्छ भने, उहाँले सुसमाचारद्वारा चाहिँ संसारभरिका मान्छेहरूलाई, विशेष अन्य जातिहरूलाई अब चाहिँ बोलाउँदै हुनुहुन्छ आफ्नो नामको निम्ति एउटा विशेष जाति बनाउनलाई त्यो चाहिँ प्रेरित पन्ध्रको खण्डमा हेरेका थियौं। आफ्नो निम्ति एउटा जाति बनाउनलाई त्यो त सानो कुरा होइन, परमेश्वरको विशेष जाति। अनि इजरायल होइन, हामी मण्डली हो। अनि यो चाहिँ कसरी गर्दै हुनुहुन्छ भने सुसमाचारद्वारा, अनि त्यसपछि चाहिँ उहाँले चाहिँ चेलापनद्वारा, शिक्षाहरूद्वारा चेला बनाउने काम। अनि हामी हरेकचोटि यहाँ जुट्ने भनेको के गर्दैछ भने चेला बनाउने काम गरिरहेछ। प्रभुले त्यही भन्नुभएको थियो, जे जे मैले आज्ञा गरे तिनीहरूलाई सबै पालन गर्न सिकाऊ, विश्वासयोग्य हुन सिकाऊ, मलाई पहिलो प्रेम गर्न सिकाऊ, मलाई पहिलो स्थान दिन सिकाऊ, मन तातो हुनु हुँदैन भनेर भन, जोसिला हुनुपर्छ भनेर सिकाऊ। यो कुराहरू गरि नै रहनुपर्छ। अनि चाबी चाहिँ हामीले हेरेको छ, चाबी कुरा चाहिँ के हो भने ख्रिस्टलाई चिन्नु हो, प्रभु येशु ख्रिस्टलाई चिन्नु हो। मुक्ति पाउनु भनेको उहाँलाई चिन्नु हो, बढ्नलाई पनि उहाँलाई चिन्नु हो। जति उहाँलाई चिन्यो त्यति हामी बढ्छौँ, जति बढ्यो त्यति हामी चिन्छौँ। अनि परमेश्वरले चाहिँ ख्रिस्ट जो चट्टान हुनुहुन्छ उहाँमाथि उहाँमाथि नै आफ्नो मण्डली निर्माण गर्दै हुनुहुन्छ। एउटा कुरा त्यो हेरेको थियौँ छोटकरीमा। दोस्रो कुरा चाहिँ हामीले के पनि एकअर्कालाई सम्झाएको थियो भने मण्डली परमेश्वरको निम्ति अति नै विशेष कुरा हो। तपाईँलाई केही छ विशेष कुरा? घरमा केही छ एकदम तपाईँले सुरक्षित राख्नुभएको विशेष कुरा? यहाँसम्म कि तपाईँले कोही पाहुना आयो भने चाहिँ देखाउनुहुन्छ है। म काठमाडौँमा एकजना विश्वासी यहाँ गएको थिएँ है, उहाँले चाहिँ हिराहरूको व्यापार गर्नुहुँदो रहेछ है। खाना बोलाउनु भएको थियो, गएको थिएँ अनि उहाँले चाहिँ निकालेर देखाउनु भयो। हो कहिले देखाएको थियो त्यस्तो त है, हिराहरू है, के हो यो ढुङ्गाहरू जस्तो है, तर अचम्मको ढुङ्गाहरू थियो है। विशेष परमेश्वरको लागि मण्डली चाहिँ अति नै त्योभन्दा अति कति विशेष छ। आफ्नो रगतले किन्नु भएको हो, सुन्नु चाँदीले किनिएको होइन, निष्कलमको थुमाको रगतद्वारा किनिएको उहाँको मण्डली जसलाई उहाँले आफूलाई दिनुभयो, यति विशेष छ। उसलाई मण्डलीलाई धार्मिकता दिन, मुक्ति दिनलाई चाहिँ आफ्नै प्राण दिनुभयो। त्यसपछि अहिले चाहिँ वर्तमानमा आफ्नो वचनद्वारा शुद्धिकरण अथवा पवित्र पार्दै हुनुहुन्छ, आफू जस्तै बनाउन उहाँ लागिरहनु भएको छ। प्रचारहरूद्वारा हो, वचनद्वारा हो जब हामी पढ्छौँ प्रार्थना गर्छौँ, अनि परीक्षाहरूद्वारा हो जब हामीलाई विभिन्न तरिकाले जाँच्नुहुन्छ र हामीलाई दानहरू सेवा गर्ने मौकाहरू दिएर, जब हामी उहाँको एक मनसँग भएर चाहिँ हामी के गर्न खोज्छौँ उहाँको नामको निम्ति। त्यसो चाहिँ ख्रिस्टले चाहिँ मण्डलीलाई यति विशेष देख्नुहुन्छ, एक दिन महिमित तुल्याउनुहुन्छ, कुनै दाग कुनै चाउरी नभएको। अनि त्यो दिनतिर हामी हतारिँदैछौँ, अनि अहिले नै त्यो काम चाहिँ उहाँले सुरु गर्नुभएको छ अनि पुरा गर्नुहुनेछ एक दिन। किन यो सबै गरिरहनु भएको, सबै किन गरिरहनु भएको, यत्रो दुःख किन गरिरहनु भएको? कारण किनभने आफ्नै निम्ति हो उहाँले यो गरिरहेको। आफैलाई के हुन्छ भने मण्डली पुरै पूर्ण रूपमा उहाँले चाहेको जस्तै सबै भएपछि, एउटा दुलही जस्तै भनिएको छ, त्यो दुलहीलाई चाहिँ आफैलाई उहाँले प्रदान गर्नुहुन्छ, आफ्नै सामु उपस्थित गराउनुहुन्छ। त्यही भनेको छ एफिसी 5 हामीले अध्ययन गरेका थियौँ। त्यसरी आफ्नै निम्ति भनेपछि ख्रिस्टको लागि मण्डली अति नै विशेष छ, बहुमूल्य छ, प्रिय छ। प्रश्न र चुनौती यो हो तपाईँलाई मलाई, मण्डली तपाईँको लागि कतिको विशेष छ? ख्रिस्टलाई त यति विशेष रहेछ, तपाईँको लागि नि तपाईँ कति उहाँसँग मनमिल छ, कतिको प्रिय छ मण्डली, बहुमूल्य छ। यो कसरी थाहा हुन्छ भने तपाईँ मुखले भनेर हुँदैन, त्यसरी थाहा हुँदैन, तर कसरी ख्रिस्टको शरीर अथवा एउटा स्थानीय मण्डली जहाँ राख्नुहुन्छ प्रभुले तपाईँलाई, जहाँ राख्नु भएको छ यहाँ, यसप्रति कस्तो व्यवहार गर्नुहुन्छ त्यहाँबाट देखिन्छ। म शरण भाइको उदाहरण दिन चाहन्छु आज। शरण भाइ जो प्रभुसँग हुनुहुन्छ, शरण भाइ चाहिँ उसलाई गाह्रो पर्दाखेरि पनि विश्वासयोग्य थियो, सजिलोमा मात्र होइन गाह्रो पर्दाखेरि पनि। अति गाह्रो पर्दाखेरि पनि विश्वास गरे, त्यस्तो बिरामी थियो। सम्झनुहोस् त, त्यस्तो बिरामी हुँदाखेरि पनि यहाँ विशेष सभाहरू छ भनेर अल्लाह अल्लाह आइपुगेको थियो। त्यो बेला देवी दाईहरू आउनुभएको थियो प्रचार गर्नलाई। अनि के अरे, अनि त्यति मात्र होइन, यहाँ पियानो भरि बजाएको थियो, याद छ त मलाई, फोटो छ मसँग, विश्वास के भनिन्छ त्यसलाई। त्यसैले जुन बेला गाह्रो पर्दा होइन, यहाँ मन्दिर जानुपर्ने, तर त्यो चिज आइपुगेको छ, तपाईँले चाहिँ त्यो चिजलाई छोडेर जब प्रभुको कुरालाई रोज्नुहुन्छ, त्यो बेला चाहिँ थाहा हुन्छ कत्तिको विशेष रहेछ तपाईँको लागि प्रभु। प्रभु कत्तिको, प्रभुलाई कति प्रेम गर्नुहुँदो रहेछ त्यहाँबाट देखिन्छ। किनभने नदेखिने प्रभुलाई प्रेम गरेको कसरी थाहा हुन्छ भने, देखिने उहाँको मण्डलीलाई, उहाँको शरीरलाई जब हामी प्रेम गर्छौँ, किनभने उहाँले प्रेम गर्नुहुन्छ आफ्नो शरीरलाई, स्याहार सुसार गर्नुहुन्छ आफ्नो शरीरलाई। अनि उहाँलाई प्रेम गर्ने हरेकले पनि त्यसरी प्रेम गर्न खोज्छ। अब हामीले चाहिँ हिजो सुरु गरेका थियौँ कि यरुसलेमको मण्डलीलाई हेर्न थालेको थियौँ हामीले अध्ययनमा चाहिँ, किन हामी केही महत्त्वपूर्ण पाठहरू सिक्न चाहिरहेको छ। अनि मैले सोधेको थिएँ हिजो, कसैले हात उठाउनु भएन, अब किन हो, नजानेर हो कि, सायद त्यही नै हो जस्तो छ, थाहै नभएर होला। यरुसलेम मण्डलीको बारेमा के कुरा थाहा छ एउटा बताउनुहोस् भने थिएँ, कसैले पनि भन्नु भएन। त्यो पहिलो मण्डली थियो प्रभु यीशुले यो संसारमा सुरु गर्नुभएको, सबै यहुदीहरू मात्र थिए सुरुमा। अर्को कुरा त्यो पहिलो मण्डलीको बारेमा, अर्को कुरा यरुसलेमको मण्डलीसँग सुरुमा नयाँ नियमको एउटै पान्ना थिएन, उनीहरूसँग पुरानो नियम मात्र थियो। तर अर्को कुरा, यरुसलेमको मण्डलीसँग चाहिँ नयाँ नियम नभए पनि उनीहरूसँग प्रेरितहरू चाहिँ थिए, बाह्रैजना थियो प्रेरितहरू, कुनै पनि मण्डलीले पाएन होला त्यो त, बाह्रै प्रेरितहरू त, यरुसलेम मण्डलीको बाह्रैजना प्रेरितहरू थिए है। उनीहरूसँग चिन्हको वरदानहरू थिए, आश्चर्य कर्म गर्न सक्ने, निको पार्न सक्ने। यरुसलेमको मण्डलीको बारेमा अझ कुरा गर्दाखेरि कतिपय कुराहरू चाहिँ अस्थायी थियो, अर्थात् त्यहाँको अभ्यासहरू हाम्रो लागि अहिले खासै नियम त होइन, तर चारवटा कुराहरू चाहिँ यरुसलेमको मण्डलीको जे हामी पढ्छौँ, चारवटा कुराहरू जे उनीहरूसँग थियो त्यो चाहिँ हामीसँग पनि हुनुपर्छ। चारवटा कुराहरूमा उनीहरू निरन्तर लागिरहन्थे, हामी पनि निरन्तर लागिरहनुपर्छ, त्यो चाहिँ हाम्रो लागि नमुना हो। अनि हामीले हिजो भनेको थियौँ, पहिलो कुरा चाहिँ यरुसलेमको मण्डलीसँग चाहिँ साँचो शिक्षा थियो, किनभने प्रभुले नै चुन्नुभएको प्रेरितहरू थिए जसले सिकाउँथे, अनि त्यसैले उनीहरूसँग प्रेरितहरूको शिक्षा थियो, साँचो शिक्षा थियो। अनि हामीले हिजो अध्ययन गरेका थियौँ, एउटा साँचो मण्डली, एउटा कुनै पनि मण्डली साँचो चर्च, परमेश्वरको मण्डली हुनको लागि साइनबोर्ड भएर हुँदैन, फलाना चर्च भनेर हुँदैन, उनीहरूसँग चाहिँ प्रेरितहरूको शिक्षा छ कि छैन। त्यसैले तपाईँले पहिला प्रेरितहरूको शिक्षा जान्नु पर्यो, अनि त्यसपछि जाँच्नु पर्यो। अनि अर्को कुरा चाहिँ, एउटा साँचो चेलालाई चिन्ने कसरी हो, हामीले अध्ययन गरेका थियौँ, ऊ चाहिँ के गरिरहन्छ, दिदीबहिनीहरू वचनमा लागिरहन्छ, यौना 8:31, प्रेरित 2:42, यौना 6:66-68 विभिन्न खण्डहरू अध्ययन गरे। अनि एउटा बलियो मण्डली चाहिँ कसरी चिनिन्छ त, साँचो चेला त प्रभुको वचनमा लागिरहेको चिन्दो रहेछ, एउटा बलियो मण्डली हो कि होइन, है, साँचो शिक्षा छ, साँचो सुसमाचार छ, तर त्यो चाहिँ एउटा परिपक्व हुँदै गरेको बढ्दै गरेको बलियो मण्डली हो कि होइन चिन्ने चाहिँ कसरी हो, दाजुभाइहरूले भन्नुहोस् त, जब सदस्यहरू अनि सक्रिय भने के हो, एकदम हात खुट्टा चलाउने हो कि के हो सक्रिय भनेको,
अलिक स्पष्ट हुनु पर्ने जवाब होइन, खालि खन्दाखेरि काम गर्ने के हो त त्यो पनि राम्रो हो ठिक। सदस्यहरू जब अरूलाई सिकाउन सक्छन्, लिने मात्र होइन जब दिन सक्छन्, खाने मात्र होइन खुवाउन सक्छन्, त्यो बेलामा चाहिँ त्यो मण्डली चाहिँ बलियो भन्न सकिन्छ। जब सदस्यहरू चाहिँ अरूलाई सिकाउन सक्छ भने यहाँ उभिएर 50 जनालाई 100 जनालाई प्रचार गर्नुपर्छ भने होइन, त्यो दानहरू प्रभुले कोही कोहीलाई दिनुहुन्छ, तर आफ्नो नानीहरूलाई सिकाउन सक्छन् मात्र होइन सिकाउँछन् परिश्रमसाथ, आफ्नो श्रीमानले श्रीमतीलाई सिकाउँछन्, पढ्न जान्दैन भने पढ्न सिकाउँछ, अनि त्यसपछि वचन सिकाउँछ, अनि त्यसपछि अरूलाई सिकाउन थाल्छ, नयाँहरू भेट्ने बित्तिकै है सुसमाचार सिकाउने, जब मण्डलीमा कोही नयाँ व्यक्ति आउँदाखेरि होइन, अनि मौका पाउँदाखेरि छरछिमेकमा सिकाउने, यसरी पल्ली मण्डलीको। अनि त्यो चाहिँ हामीले हिब्रू 5:11-14 हेरेको थियौँ, यसो बाइबली कुरा हो, मैले बनाएको नियम होइन, हिब्रू 5:11-14 त्यही छ। अनि अनि त्यसपछि अरूतिर हामी निष्कर्षमा आउन थाल्यौँ पहिलो बुदामा चाहिँ, त्यसपछि म एउटा विश्वासी हुँ, पालन चर्चमा म छु, म एउटा विश्वासयोग्य सदस्य म कसरी बन्ने त, प्रभुको इच्छा त त्यही हो, मुक्ति पाउनु नै आफ्नो इच्छा गर्नु हो त प्रभुको इच्छा होइन, उहाँको मण्डलीमा एउटा विश्वासयोग्य सदस्य बन्न, कोही कोही बन्नु भएको छ नि यहाँ, म त्यो पनि कुरा गर्नेछु आउने क्लासहरूमा, केही नबुझेर हो कि मलाई त त्यस्तो भएको थियो है, म अमेरिकामा थिएँ त्यो बेलामा, अनि खै म त सदस्य बन्नु पर्दैन हुँदैन अथवा किन बन्ने त्यस्तो खालको कुरा नबुझेर, अनि यदि तपाईँ नबुझेर सदस्य नबन्नु भएको भए एउटा कुरा आज म बुझाउँछु है, त्यो हुनसक्छ, तर तपाईँ चाहिँ जान जानी म चाहिँ दिलो ज्यान दिन चाहदिनँ, म त अलिअलि आफ्नै इच्छा पनि गर्नुपर्छ भनेर सदस्य बन्नु भएको छैन भने तपाईँ चाहिँ साँचो साथ सायद साँचो विश्वासी होइन, सायद मलाई थाहा छैन है, कि त शारीरिक विश्वासी हो। त्यसैले तपाईँ चाहिँ सोच्नुहोस् आफ्नो बारेमा, आज चाहिँ हामी अध्ययन हिजोदेखि गर्न थालेको के भने म कसरी विश्वासयोग्य सदस्य बन्ने प्रभुको मण्डलीको, कुनै क्लबको त होइन नि, कुनै समूहको त होइन नि, प्रभुको मण्डलीको, जसको लागि आफ्नो प्राण दिनुभयो, जसलाई सेवा सुसार गर्नुहुन्छ, अति प्रिय र विशेष छ, त्यसको लागि हामी चाहिँ दिलो ज्यान नदिकन के को लागि दिने हो। त्यसैले हामी चाहिँ त्यही अध्ययन गर्छौँ, म एउटा विश्वासयोग्य एउटा फलदायक अझ है म हुन चाहन्छु, मलाई सिकाउनुहोस् भन्दै हुनुहुन्छ भने ल अगाडिबाट है। अनि एउटा विश्वासयोग्य सदस्य कसरी बन्ने हो भने नम्बर एक बुद्धा चाहिँ हिजो हाम्रो निष्कर्षमा थियो, त्यो के भने साँचो शिक्षामा झन्झन झन्झन बलियो हुने, त्यही नै हो तरिका, किनभने रे 2:42 त्यही लेखेको छ, तिनीहरू दृढतापूर्वक यरुसलमको मण्डलीको सदस्यहरू दृढतापूर्वक प्रेरितहरूको शिक्षाहरूमा लागिरहन्थे, यसको मतलब उनीहरू त्यो सिक्दै थिए, जान्दै थिए, सिकाउँदै थिए, उनीहरू बढ्दै थिए, अनि त्यसको प्रमाण देखिन्छ, किनभने जब सतावट आयो, भयङ्कर भीषण सतावट आयो, छर पुष्ट नै भयो यरुसलमको हजारौँ, तपाईँलाई थाहा छ, उनीहरूलाई घिसारेर लगे, मारे, उनीहरूको जफत भयो, त्यस्तो कठिन परिस्थितिहरूमा उनीहरू के गरे, रोएर बसेको छैन उनीहरू, उनीहरू चाहिँ त्यहाँबाट निस्केर गएर जहाँ जहाँ पुगे त्यहाँ सुसमाचार प्रचार गर्दै हिँडे, सुसमाचार प्रचार गर्दै पर पर, उनीहरू त यरुसलेमबाट उत्तरतिर लाग्छन्, उत्तर सामरिया गालिला भएर त्यसपछि दाहिनेतिर मोडिन्छन्, सिरिया दमस्कस आउन थाल्छ, एन्टियोक आइपुग्छ, अनि त्यहाँ त एन्टियोकको मण्डली सुरु भयो, त्यसरी सुरु भयो एन्टियोकको मण्डली, कुनै मिसिनेरी गएको थिएन थिएन, यरुसलेमको खेतिएको विश्वासीहरूले सुसमाचार सुनाएर सुरु भयो, अनि त्यसरी त्यस्तो थियो यरुसलेमको मण्डलीको विश्वासीहरू सिद्ध थिएन, उनीहरूको बिचमा गनगन पनि भएको थियो, हामीलाई याद छ नि है, प्रेस 6 दिनमा छन् अनि मिलाउनु परेको थियो, त्यो पापीहरूले बनेको हामी समुद्र हो है, तर त्यहाँ चाहिँ उनीहरू लागि परिरहेको थिए, त्यहाँ शिक्षा थियो, अनि त्यसैले विश्वासयोग्य एउटा मण्डली सदस्य तपाईँ हुन चाहनुहुन्छ, राम्रो, तपाईँ शिक्षामा चाहिँ जनजन बलियो होस्, प्रेरितहरूको शिक्षाहरूमा, नयाँ नियमको शिक्षाहरू जनजन बुझ्दै, अनि मैले हिजो धेरैवटा सूची दिए थिएँ, अनि हरेक के अरे त्यो हाम्रो के अरे विश्वासको सारमा 17 बुधाहरू छन् है, त्यही बुधाहरू सबै तपाईँले बुझ्नु भनेको चाहिँ लगभग प्रेरितहरूको शिक्षामा चाहिँ आधारभूत ज्ञान हुनु चाहिँ हो है। अनि त्यसपछि 400 प्रश्न भएको बाइबलको मुख्य मुख्य शिक्षाहरू भन्ने छ, प्रेरितहरूको शिक्षालाई त्यहाँ एकदम सिम्पल तरिकाले तर एकदम आधारभूत मुख्य कुराहरू त्यहाँ छन्, त्यसलाई दोहोऱ्याइतिराई हेर्नुहोस् यस्तो प्रकारले कि म अरूलाई सिकाउन सकौँ भन्ने तरिकाले, अनि मौका पाउने बित्तिकै त्यो अरूलाई सिकाउने, जे जे परमेश्वरले तपाईँलाई सिकाउन थाल्नुहुन्छ त्यो त्यो कहिले सिकाउने होला भनेर मौका पाएकै सिकाउने, भेट हुन्छ विश्वासीहरूसँग कहिले सडकमा कहिले बसमा अनि यहाँ मण्डली सभामा भेट हुँदाखेरि चाहिँ मैले त यो हप्ता त यो सिकेँ है। नानीघाटमा 3-4 नानीहरू उनीहरूले निर्णय गरेछ हामी चाहिँ हामी चाहिँ हरेक शनिबार हामी सभा सकिएपछि हामी चाहिँ कुरा गरौँ के सिका के सिकाउनु भएको छ प्रभुले है, राम्रो त्यस्तो गर्नुपर्छ छ त त्यस्तो चर्च आउने जाने आउने जाने त्यो रीति हो। तपाईँ चाहिँ यर्मियाको समयमा भएका ती पछि हटेका ती यहुदीहरू जस्तै तपाईँ हुनुहुन्छ यदि चाहिँ तपाईँ खालि आउने जाने त्यति मात्र मेरो ड्युटी पुरा गरेँ अब आएन भने आएन भन्छ त्यो चाहिँ नहुनुहोस्। हामी चाहिँ लाई चाहिँ यरुसलेमको मण्डलीबाट चाहिँ यहाँ चुनौतीहरू लिँदैछ। अब दोस्रो कुरामा हामी जान चाहन्छौँ प्रेरित 2 अब मसँग पल्टाउनुहोस् कृपया प्रेरित 2 अनि एक्चुली अनि फेरि पनि हामी 41-47 पद हामी सरस्वती एकचोटि पढौँ प्रेरित 2:41-47। तब जतिले आनन्दसित उनको वचन ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए अनि त्यही दिनमा प्राय 3,000 मानिसहरू तिनीहरूमा थपिए अनि तिनीहरू प्रेरितहरूका शिक्षामा त्यो भयो नम्बर 1 संगतिमा त्यो हो नम्बर 2 रोटी भर्साईमा त्यो नम्बर 3 र प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे। ग्रिक भाषामा यो दृढतापूर्वक लागिरहे चाहिँ एउटै शब्द हो अन्त दुईवटा शब्द मिलेर तिनवटा शब्द मिलेर बनेको छ वास्तवमा यो अनि मुख्य गरी यसको माने चाहिँ के हो भने बलियो अनि त्यसपछि चाहिँ त्यसलाई चाहिँ पालन गर्नु अथवा त्यसलाई रक्षा गर्नु अथवा त्यसलाई चाहिँ राख्नु एकदम पक्रिराख्न बलियो साथ लागिराख्नु ध्यान दिनु निरन्तर त्यसलाई चाहिँ ध्यान दिइरहन अनि हामीले त्यो गर्नुपर्छ। हाम्रो कति कुरामा संसारको कुराहरूमा हामीले त्यो गर्छौँ आमाले सानो बच्चा जन्माएछ भने उसले एकदम ध्यान दिनुपर्छ त्यसलाई है अनि तपाईँले सानो चल्लाहरू पाल्दै हुनुहुन्छ भने त्यसलाई पनि ध्यान दिनुपर्छ है अनि ध्यान दिनुहुन्छ तपाईँले है के होला कि तपाईँको बारी छ भने बाँदर आउँथ्यो पहिला त आजकल आउँछ कि आउँदैन अनि सुगा आउँथ्यो है के यहाँ होइन के अरे सुगा त उता तराईमा आउँछ अरे अनि तपाईँले चाहिँ एकदम रक्षा गर्नुपर्छ ध्यान दिइरहनुपर्छ है यदि त्यहाँ चाहिँ तपाईँको केही फल उपलब्धि हुने हो भने अब यहाँ चाहिँ प्रभुको काममा लाग्ने कुरा अनि 4 कुराहरू भने छ। हिजो हेऱ्यौँ प्रेरितहरूको शिक्षामा त्यस्तरी बलियो साथ लाग्ने अलिअलि लाग्ने होइन होइन लाग्ने छोड्ने त्यो पनि त्यो त छ होइन यहाँ चाहिँ दृढतापूर्वक भनेको छ पवित्र आत्माले यही शब्द रोज्नु भएको छ अनि यो चाहिँ यो 4 कुरालाई लाग्ने गरिकन चाहिँ यहाँ प्रयोग भएको छ। त्यसैले नम्बर 2 जाँदैछ उनीहरू चाहिँ प्रेरितको शिक्षा बाहेक उनीहरू सङ्गतिमा दृढतापूर्वक लागिरहे। यरुसलेम मण्डलीको बारेमा यहाँ दोस्रो कुरा सिक्छ उनीहरू प्रेरितको शिक्षामा लागिरहेथे यहाँ चाहिँ यरुसलेमको मण्डली चाहिँ नयाँ जन्मेका विश्वासीहरू मिलेर एउटा आत्मिक संगतिमा लागिरहेका थिए। अनि यो संगति भन्ने शब्दको माने चाहिँ पार्टनरसिप हो, त्यो त बुझ्न गाह्रो छ नि है। पार्टनरसिप, व्यापारमा मान्छेहरूले पार्टनरसिप गर्छन्, तिमी म पार्टनर एउटै थैली है, अनि यसमा लगानी गरौँ होइन त, अनि जति आम्दानी हुन्छ हामी दामाचाही भन्छ नि त, बाँडफाँड गर्ने आम्दानी चाहिँ होइन, लगानी बराबर आम्दानी बराबर, यो पार्टनरसिप चाहिँ त्यस्तो हो। यो त्यो चाहिँ हामीले चाहिँ व्यापारको कुरामा हामी बुझ्न सक्छौँ। अनि ठ्याक्कै त्यही शब्द हो वास्तवमा, यो चाहिँ लुका 5:10 प्रयोग भएको छ। एकचोटि मसँग जानुहोस् त, किनभने त्यहाँ चाहिँ व्यापारको पार्टनरसिपको उदाहरण यहाँ छ, लुका 5:10। लुका 5:10 त्यहाँ लुका 5 चाहिँ प्रभु येशूले आश्चर्य कर्म गर्नुभयो, राबरी यी मछुवाहरूले एउटै माछा पक्रन सकेका थिएन, तर बिहान पख किनाराबाट प्रभु येशूले ओ जाल उतातिर भएको भनेर चाहिँ कराउनुहुन्छ। पत्रुस थियो, उनीहरू को को थियो, अनि अरे हामी यस्तो अनुभवी मछुवाहरूलाई जाल फाको भन्ने सिकाउने, प्रभु येशू लल्ल हुन्छ ल छुट्ट फाक्छ, फ्याँकेको मात्र थियो, उनीहरूले झ्याप्पै जमात्नु पर्ने रहेछ, त्यहाँ त 81 भारी कुरा पक्रेको देखियो, अनि तान्दाखेरि चाहिँ त्यहाँ माछा नै माछा थियो, डुङ्गा डुब्न थाल्यो, अनि त्यसैले साथीलाई बोलाउनु भयो त्यो अर्को डुङ्गा लिएर आऊ है, दुईवटा डुङ्गा पनि भरिन्छ। अनि यो दुईवटा डुङ्गा कसको थियो, अनि त्यसको कुरा गर्न लागिरहेछु, यो चाहिँ लुका 5:10 अनि 9 किनकि तिनी र तिनका साथमा हुनेहरू सबै आफूले पक्रेका माछाहरूको कारणले छक्कै परेका थिए। 10 अनि यसरी नै जब्दीका छोरा याकुब र युहन्ना पनि जो सिमोनका साझेदार थिए छक्कै परे। त्यहाँसम्म ल, अनि यो साझेदार थिए रहेछ उनीहरू भनेको शब्द नै यही संगति भन्ने शब्द हो, उनीहरू पार्टनरहरू थिए, पार्टनर बिजनेस पार्टनर, उनीहरूको माछा कम्पनी रहेछ है, माछा मार्ने बेच्ने कम्पनी, गालिलको ताजा पानीको माछा प्रख्यात थियो त्यो बेलामा। अनि त्यहाँबाट चाहिँ एउटा व्यापारिक सडक है चाहिँ सिरियासम्म जोडिएको थियो यताबाट, अनि यताबाट चाहिँ लेबनान हुँदै टर्कीसम्म पुग्थ्यो, अनि दक्षिणमा चाहिँ मिश्र देश जान सक्थ्यो। क्या राम्रो व्यापार, उनीहरू चाहिँ साझेदार थिए, पार्टनरसिप। तर यही शब्द अब आत्मिक संगतिलाई प्रयोग भएको छ, अनि हाम्रो यहाँ यरुशलेमको मण्डलीमा चाहिँ आत्मिक पार्टनरसिप रहेछ, उनीहरू आत्मिक पार्टनरहरू रहेछ उनीहरू। एकचोटि हिब्रू 10 हेर्नु त यो बुझ्नलाई, हिब्रू 10:24-25 हिब्रू 10:24-25 यो आत्मिक पार्टनरसिप भनेको के हो, संगति भनेको के हो, हिब्रू 10:24 सुरु गरौँ। यहाँ चाहिँ हौसलापूर्ण अभिव्यक्ति छ, 10:24 अनि आओ है, हौसला दिँदैछ, यसो गरौँ अनि आओ, प्रेम र असल कामहरूका निम्ति हौसला दिनलाई एक अर्काको चिन्ता गरौँ, र कसै कसैको आदत भए चाहिँ हामी एक ठाउँमा भेला हुन नछोडौँ, तर एक अर्कालाई उत्साह दिँदै रहौँ। अब मलाई भन्नुहोस् है, कुन चाहिँ शब्द या दुई पटक दोहोरिएको पाइयो, कुन चाहिँ महत्त्वपूर्ण शब्द दुईचोटि दोहोरिएको पाइयो, दिदी बहिनीहरू कसैले भन्न सक्नुहुन्छ? गरौँ ल, ठिकै छ, कुन चाहिँ महत्त्वपूर्ण शब्द यहाँ दोहोरिएको, दुईचोटि दोहोरिएको, अलिकति महत्त्व अलिक गहकिलोमा जान् त त्यो पनि ठिकै दाजुभाइहरू हजुर, एक अर्का
देख्नुभयो एक अर्का पार्टनरसिप है, एक अर्का तिमी र म पार्टनर ल हामी मिलेर यो आलु बेच्ने हो है। अब यहाँ चाहिँ भन्दैछ हामी प्रभुका नयाँ जन्म पाएका हौ, हामी आत्मिक पार्टनर हौ, प्रभुको एउटा ठुलो काम छ। अब उतातिर छ ठिक छ त्यो आलुको काम पनि राम्रो, तर अब यहाँ त्योभन्दा ठुलो काम छ यो अनन्तसम्म रहिरहने काम है, अनि त्यसमा चाहिँ हामी आत्मिक पार्टनर रहौँ। परमेश्वरले हामीलाई यस्तो पार्टनरसिपमा संगतिमा बोलाउनु भएको छ उहाँसित एकअर्कासँग। अनि यहाँ चाहिँ एकले यो पार्टनरसिपमा के छ, एकले अर्कोलाई चाहिँ हौसला दिने, एउटाले अर्कोलाई चाहिँ उत्साह दिने, एकले अर्कोलाई हुँदैन त्यो अर्ती दिने, एकले अर्कोलाई सिकाउने सम्झाउने दोष देखाउने अपकर्ने सब छ, एक अर्कालाई प्रेमपूर्वक गर्ने काम हो यो एक अर्कालाई। अनि यहाँ यो खण्डले सिकाउँदैछ हामी एक ठाउँमा भेला हुनुको उद्देश्य नै यही हो, उद्देश्य नै हामी किन भेला हुन्छ, एक अर्कासँग हाम्रो काम छ, पार्टनरसिप छ। अनि त्यसैले यो चाहिँ यहाँबाट बुझ्न सक्छ, अनि झन्झन बेसी गर्दै जाऊ भनेछ त्यो चाहिँ 25 पदमा घट्दै होइन सेलाउँदै होइन जोसिलो हुँदै। अनि त्यसैले फिलिपी दुईमा पनि जाऊ एक्चुली, फिलिपी दुई अब बुझ्दै हुनुहुन्छ है, सङ्गतिहरूमा दृढतापूर्वक लागिरहे भनेको चाहिँ रीतिपूर्वक चर्च गए भनेको होइन, बुझ्दै हुनुहुन्छ होइन, त्यो चाहिँ यो भनेको चाहिँ एक अर्कासँग त्यहाँ आत्मिक कारोबार गर्नलाई। हामी उता आलुको कारोबार गर्छौँ, सिजन आयो भने हामी बन्दाकोपीको कारोबार छ गर्नुपर्छ त्यो है, राम्रो हो नराम्रो होइन, तर यहाँ चाहिँ त्योभन्दा पनि ठुलो आत्मिक पार्टनरसिपको काम छ कारोबार है। अनि यो चाहिँ सधैँ रहिरहन्छ। अब दोस्रो के भने मैले फिलिपी दुई अध्याय, फिलिपी दुई अनि एक पद, फिलिपीको एक, फिलिपी दुईको एकमा यहाँ पढ्छ, यसकारण यदि ख्रिस्टमा कुनै उत्साह, यदि प्रेमको कुनै सान्त्वना, यदि आत्माको कुनै संगति, ख्याल गर्नु भने यदि कुनै कोमल माया र कृपाहरू छन् भने तिमीहरूले एकै मनका भएर एउटै प्रेम राखेर एकै चित्तको भएर एउटै कुराको चिन्ता गरेर मेरो आनन्द पूरा गरिदेऊ। अब यहाँ चाहिँ देख्छौ कि यो संगति चाहिँ आत्मिक रहेछ, यो त दुईको एकमा पाउँछ आत्माको संगति भनेर। त्यसैले हामी चाहिँ खालि शारीरिक तवरले एकअर्कालाई हेर्ने होइन, हाम्रो चाहिँ आत्मिक कुरालाई पहिलो राख्नु परेको छ अनि सबै अरू कुराहरू चाहिँ त्योभन्दा मुनि राख्छ। पहिलो प्राथमिकता चाहिँ प्रभुले दिनुभएको हामीलाई आत्मिक काम छ, एकले अर्कालाई हामीलाई हौसला दिनु परेको छ, हप्ताभरि त हामी त्यो काम गरिरहने हो, अनि यहाँ जुट्दाखेरि चाहिँ एकअर्कालाई हामीले सिकाउने सम्झाउने अर्ती दिने तालिम लिने अलिकति उत्साह पाउने अलिकति अझ गहिरहने ज्ञानमा बढ्ने अनि आवश्यक पर्दा हक्की पनि लिने सुध्रिने अगाडि बढ्ने यसरी हो प्रेम। अनि त्यसैले यहाँ के देख्छौ, एक अर्का अनि एउटै मन अनि एउटै प्रेम एउटै कुरा एकै चित्त दोहोरिएको छ, किनभने पार्टनर हो नि त यो पार्टनरहरू त्यही त भन्छन् नि है, पार्टनरहरूले भन्छ एकै हो एकै हो हामी एउटै हो है, अरूलाई भन्छ उसलाई भन्नु मलाई पनि एउटै हो है, त्यही त भन्छ पार्टनर बुझ्नुहुन्छ। अनि त्यसैले हामी चाहिँ त्यस्तो प्रकारले प्रभु येशु ख्रीष्टको साक्षी हुनु परेको छ उहाँको काममा, त्यसैले सँगै हामी प्रभुलाई उपासना गर्छौँ, हामी सँगै मिलेर परमेश्वरले दिनुभएको महान आज्ञाको काममा हामी लागि पर्नुपर्छ, साथै हामीले एक अर्काको खाँचोहरूमा वास्ता गर्नुपर्छ, कसैलाई अभाव पर्दा आवश्यक पर्दा हामी आगे जमिनेर बस्ने कुरा आउँदैन त्यहाँ, के गर्न सकिन्छ? हामी एउटै पार्टनरसिपमा भएपछि त त्यसो त हुन्छ नि, त्यसो त हुन्छ नि। अनि एकअर्कालाई भलाइ गर्दै, अनि सर्वोत्तम चाहिँ आत्मिक कुरालाई पहिलो स्थान दिएर यो गरिरहन्छ। अरू कुरा होइन, अरू कुराहरू पनि होला, कुनै दुईटा विश्वासी मिलेर एउटा एउटा बिजनेस पार्टनर गर्न पनि हुन्छ, तर उनीहरूको पहिलो पार्टनरसिप चाहिँ बिजनेस भन्दा पनि आत्मिक पार्टनरसिप हो। बिजनेस पार्टनरसिप भए पनि नभए पनि आत्मिक पार्टनरसिप चाहिँ नम्बर एक हो, किनभने प्रभुको काम हो त्यो, अनि प्रभुले हामीलाई चाहिँ त्यसैको लागि एक एउटै मण्डलीमा बोलाउनु भयो। अब यो अझ अलिकति गहिरो साथ बुझ्नु पर्यो, अझ अर्को चरणमा जाउँ, अर्को खुड्किलो चरण, यही फिलिपी एकको चार र पाँच पदमा हेर्नेछौ। फिलिपी एकको चार र पाँच, सधैँभरि म मेरो हरेक प्रार्थनामा आनन्द साथ तिनीहरू सबैका लागि विन्ती गर्दछु, किनकि पहिलो दिनदेखि अहिलेसम्म तिमीहरू सुसमाचारमा सहभागी भएका छौ। पावलले जेलबाट यो पत्र लेख्दैछन्। यो चाहिँ उसको पहिलो पटक जेलमा पढ्दाखेरिको हो, दोस्रो तिमोथी चाहिँ दोस्रो पटक र अन्तिमचोटि जेलमा पढ्दाखेरिको हो, यदि दुई पटक जेलमा परेको हो त्योभन्दा बढी परेको थिएन भने, अनि जस रोममा फेरि है अरू पनि ठाउँमा पनि परेको थियो तर रोममा चाहिँ दुई पटक, यो चाहिँ पहिलो पटक पढ्दाखेरि, अनि यसपट्टि यस फिलिपी पछि चाहिँ उसलाई छुट्छ, विश्वासीलाई भेट्न पाउँछ। तर यहाँबाट उसले के लेख्दैछ भने, फिलिपीको विश्वासीहरू हो, म तिमीहरूको लागि सधैँभरि धन्यवाद दिँदै प्रार्थना गर्दैछु। किन? किनभने तिमीहरू चाहिँ मसँग आत्मिक पार्टनर भएकोले, त्यही भन्दैछ। हेर्नुहोस् त पाँच पदमा त्यो शब्द कुन चाहिँ होला, यहाँ संगति भन्ने शब्द छैन, तर कुन चाहिँ शब्द चाहिँ त्यो कोइनोनिया भन्ने ग्रिक शब्द हो, संगति भन्ने कोइनोनिया शब्द कुन चाहिँ होला होला दिदी बहिनीहरू, कोही सहभागी, ठिक सहभागी। अनि अघि त मैले भन्नु विशेष लुका पाँचको दसमा साझेदारी भनेको छ, त्यहाँ चाहिँ यहाँ चाहिँ सहभागी, अनि अरू ठाउँमा चाहिँ संगति। त्यसैले यहाँ हामी देख्छौ कि फिलिपीको मण्डलीको विश्वासीहरू चाहिँ उता उनीहरू मेसेडोनियामा छन्, पावल चाहिँ कहाँ कहाँ छ, कहिले त्यहाँ कहिले त्यहाँ, अहिले त रोमको जेलमा छ बिचरा, तर पावलले भन्छ तिमीहरू चाहिँ मसँग पार्टनर हो, आत्मिक पार्टनरहरू हो, अनि त्यो कारणले म धन्यवाद जहिले पनि दिन्छु तिमीहरूको लागि। यो भनेको के हो, के भनिरहेछ पावलले? अब पढ्दै जानुपर्छ अनि बुझ्न थालिन्छ। छ पद पनि पढौँ, र यस कुरामा म निश्चित छु जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ उहाँले येशु ख्रिस्टको दिनसम्ममा त्यो पूरा गर्नुहुनेछ। सात पदमा ध्यान दिउँ, अब जसरी तिमीहरू सबैको विषयमा यो कुरा सोच्नु मेरा निम्ति उचित छ, किनकि मैले तिमीहरूलाई मेरो हृदयमा बसालेको छु, किनकि मेरो बन्धनमा साथै सुसमाचारका प्रतिरक्षा र पुष्टिकरणमा तिमीहरू सबै मसँग अनुग्रहका सहभागीहरू हौ। अब के भन्दैछ पावलले? अस्तमा यो पढ्दै जाँदा फिलिपी एक अनि दुई अनि तीन अनि चार सबैवटा अध्याय पढेपछि के बुझिन्छ भने, पावलले चाहिँ यो पत्रमा एकदम एउटा एकदमै कस्तो असल र राम्रो तरिकाले धन्यवाद दिँदै थियो। के कोलाई धन्यवाद दिँदै थियो भने, फिलिपीको मण्डलीले पावललाई सहायता पठाएको थियो, सहायता पठायो। अनि पावलको भाषा कस्तो छ, ए तपाईँहरूले मलाई चाहिँ 300 दिनार पठाउनु भएछ धेरै धन्यवाद जयमसी, त्यस्तो छैन। उसले चार अध्याय लेख्दैछ, अनि उसले त्यो कस्तो प्रकारले त्यो पैसाको त्यसरी कुरा गर्दैन, उसले भन्छ तिमीहरू मसँग पार्टनर भयो, त्यसरी कुरा गर्छ उसले। अनि त्यसैले तिमीहरू मेरो अनुग्रहमा पनि अब पार्टनर हुन पाउँछ, मैले गरेको सेवाको भाग तिमीहरूले पनि पाउँछ, किनभने तिमीहरू ले मलाई घरिघरि सहायता पठाएछ। यो कुरा चाहिँ सबैले हेर्न पाउँदैन, तर चार अध्यायमा एकचोटि हेर, चार अध्याय त्यो बेला आइए नै थिएन, तपाईँलाई थाहा छ होला है। अनि त्यसैले एपाफ्रोडाइटस भन्ने विश्वासीको हातमा चाहिँ यो सहयोग पठाएको थियो। अनि त्यो कुरा चाहिँ दुई अध्यायमा उल्लेख छ, तर चार अध्यायको दस पदमा पावलले लेख्छन्, चारको दसमा, तर प्रभुमा म साह्रै आनन्दित भएँ किनकि अहिले अन्तमा तिनीहरूको वास्ता म प्रति फेरि पलायो। हुन त तिनीहरूले वास्ता गरिरहेकै थियो तर तिनीहरूले मौका पाएका थिएन। यो सहायता पठाएकोले तिमीहरूको वास्ता भन्दैछ, केही आर्थिक सहयोग पठाएकोले तिमीहरूको वास्ता म प्रति पलायो। एघारमा खाँचोको विषयमा मैले कुरा गरेको होइन, किनकि जुनसुकै अवस्थामा म रहे तापनि सन्तुष्ट रहनु मैले सिकेको छु। म होचिन जान्दछु, म भरिपूर्ण हुन पनि जान्दछु। सबै ठाउँमा र सबै कुराहरूमा भरपेट हुनु, साथै भोक रहनु, भरिपूर्ण हुनु, साथै खाँचोमा पर्नु मैले सिकेको छु। मलाई शक्ति दिनुहुने ख्रिस्टद्वारा म सबै कुराहरू गर्न सक्छु। तरै पनि पावलले के लेखिरहेको हो, पावलले भन्दैछ, ओहो तिमीहरूले त्यो पैसा पठाएर ट्याक्कै मेरो ट्याक्कै त्यो सामान किन्नु परेर ट्याक्कै पुग्यो भनेर म यति खुसी भएँ, होइन त्यसरी लेखेको छैन। उसले भन्दैछ, खाँचोको विषयमा मैले कुरा गरेकै होइन, म त केही नहुँदाखेरि पनि म सन्तुष्ट हुन सिकेको छु। यो चाहिँ कसरी भने, मलाई शक्ति दिनुहुने ख्रिस्टद्वारा मैले यो सिकेको हुँ। भरपेट हुँदा पनि म सन्तुष्ट, त्यो पनि मैले सिकेको छु, नहुँदाखेरि पनि म सन्तुष्ट रहन सकेको छु। पावल हाम्रो नमुना हो। तरै पनि चौध पदले भन्छ, तरै पनि मेरो कष्टमा सहभागी, देख्नुभयो फेरि शब्द पार्टनर कोइनोनिया संगति, तरै पनि मेरो कष्टमा म जेलमा छु सहभागी भइकन तिमीहरूले असल गर्यो। अब हे फिलिपीहरू हो, तिमीहरूलाई पनि थाहा छ, सुसमाचारको सुरुमा जब म म्यासोडोनियाबाट हिँडे, फिलिपी चाहिँ म्यासोडोनियामा पढ्थ्यो अनि उनीहरूलाई बाई बाई गरेपछिको कुरा गर्दैछ, तब कुनै पनि मण्डली दिने लिने विषयमा मसँग सहभागी पार्टनर भएन, तर तिमीहरू मात्र भयो। किनकि थेसलोनिकामा पनि तिमीहरूले मेरो खाँचो पूरा गर्नलाई समय समयमा पठायो। मैले दान चाहेको होइन, तर म त फल चाहन्छु जसले तिमीहरूको हिसाबमा प्रशस्त वृद्धि ल्याउँछ। अब मसँग सब थोक छन् र भरपूर भएको छु तिमीहरूले एपाफ्रोडिटसद्वारा, पावलको आयनी, एपाफ्रोडिटसद्वारा पठाएका यी कुराहरू पाएर म तृप्त भएको छु। यो मिठो बास्ना आउने सुगन्ध ग्रहण योग्य बलि हो जो परमेश्वरलाई खुबै मनपर्छ, तर मेरा परमेश्वरले आफ्नो धन अनुसार महिमामा ख्रिस्ट येशूद्वारा तिमीहरूका सबै खाँचो पूरा गरिदिनुहुनेछ। पार्टनरसिप संगति भनेको त यस्तो पो रहेछ, देख्दैछौ, यसको एउटा आयाम थपियो अन्त म संगति चाहन्छु, म त्यहाँ संगति जान्छु, तपाईँको संगति कहाँ, मेरो संगति यहाँ, एकदम हल्का प्रकारले प्रयोग गर्ने गरिन्छ क्रिस्चियनहरूको बीचमा। तर पावलले नयाँ नियममा पवित्र आत्माले चाहिँ यो संगति भनेको त प्रभुको काममा पार्टनर रहेछ, यो काम सफल काम हो, यो काम काठ घाँस पराल होइन, यो काम चाहिँ सुन चाँदी बहुमूल्य पत्थर हो, यो काम चाहिँ प्रभुको लागि सबभन्दा प्रिय काम हो, यसको लागि आफ्नो प्राण दिनुभयो, यसको लागि पवित्र आत्मा पठाउनु भयो, यसको लागि उहाँले हामीलाई वचनहरू दिनुभएको छ, दानहरू दिनुभएको छ। त्यसैले यहाँ देख्छौँ कि संगति भन्दाखेरि चाहिँ प्रभुको कामको लागि दिनु भन्ने अर्थ पनि यहाँ जोडिन्छ, सँगै प्रभुको काम गर्न त्यसलाई संगति भनिन्छ। अलिअलि बुझ्नुभयो केही कुराहरू, यरुशलेमको मण्डली चाहिँ दृढतापूर्वक संगतिमा लागिरह्यो भनेको त अर्थ चाहिँ यतातिर आउँछ, यस्ता कुराहरू आउँछ। प्रभु धन्यवाद छ, हामीलाई खुलाउनु भएकै अर्थहरू तपाईँको वचनबाट दिनुभएको चुनौतीहरू अनि हप्कीहरू अर्थीहरू तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ र तपाईँले भन्नुहुन्छ जसलाई म प्रेम गर्छु उसलाई म हप्काउँछु र ताडन दिन्छु जोशीला हो पश्चाताप गरेर भन्नुभएको छ। प्रभु हामी जोशिलो मण्डली हुन सहायता गरिदिनुहोस्। साँच्चै नै हामीलाई त्यस्तै हुन जे आवश्यक छ हाम्रो जीवनमा गरिदिनुहोस् पिता। हाम्रो बिच काम गरिदिनुहोस् बाँकी क्लासहरूमा प्रभु येशूको नाममा। अब ठ्याक्कै 15 मिनट हाम्रो ब्रेक हुन्छ अनि हामी चाहिँ 11:15 सुरु गर्नेछौँ अनि 15 मिनट भजन गाउनेछौँ 11:15 जुटेर अनि त्यसपछि फेरि वचनमा जानेछौँ। हुन्छ अब चाहिँ ब्रेक लिन सक्नुहुन्छ। धेरै धन्यवाद।